यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म अशोक मिश्र। शुरूमा प्रमुख समाचार। संवैधानिक परिषद बैठकद्वारा सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मा सिफारिश। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको आरोपमा पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहित 14 जना विरूद्ध 3,62,00,00,000 रूपैयाँ भन्दा बढ़ी बिगो माग दावी सहित मुद्दा दायर। राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना। सत्य तथ्य समाचार सम्प्रेषण गर्नु पत्रकारको जिम्मेवारी भएको राष्ट्रपति रामचन्द्र पौडेलको भनाई। ईरान युद्ध अब चाँडै सक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा। समाचार अब विस्तारमा। संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मालाई सिफारिश गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री तथा संवैधानिक परिषदका अध्यक्ष बालेन्द्र शाहको अध्यक्षतामा आज बसेको बैठकले सर्वोच्च अदालतका न्यायाधीश डाक्टर शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको बैठकपछि सभामुख डोल प्रसाद अर्यालले जानकारी दिनुभयो। बैठकमा सभामुख अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, कानून न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतम, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीष्मराज आङदम्बे तथा उपसभामुख रूबी कुमारी सहभागी हुनुहुन्थ्यो। परिषदले सिफारिश गरेपछि संसदीय सुनवाई समितिले नाम अनुमोदन गरी राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। नियुक्तिपछि डाक्टर शर्मा 33 प्रधान न्यायाधीश बन्नुहुनेछ। यसअघि न्याय परिषदले भावी प्रधान न्यायाधीश नियुक्तिका लागि 6 न्यायाधीशको नाम संवैधानिक परिषदमा सिफारिश गरेको थियो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहित 14 जना विरूद्ध 13,62,00,00,000 रूपैयाँ भन्दा बढ़ी बिगो माग दावी गरी मुद्दा दायर गरेको छ। आयोगले विमानस्थल निर्माणका क्रममा मूल सम्झौताको प्रावधान विपरीत ठेकेदार कम्पनीलाई कर छूट दिएर आर्थिक अनियमितता गरेको आरोपमा आज विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिनुभयो। आयोगले तत्कालीन अर्थमन्त्री कार्की सहित तत्कालीन सचिवहरू शंकर प्रसाद अधिकारी र महेश्वर न्यौपाने, तत्कालीन सहसचिवहरू सुरेश आचार्य, डुण्डु राज घिमिरे र केवल भण्डारी विरूद्ध 3,62,05,82,000 रूपैयाँ बिगो माग दावी गर्दै मुद्दा दायर गरेको हो। यस्तै नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक संजीव गौतम र निवर्तमान महानिर्देशक प्रदीप अधिकारी, उपसचिव युवराज पाण्डे, शाखा अधिकृत उर्मिला भण्डारी, इन्जिनियर योगेश अर्याल विरूद्ध सोही रकम बराबरको बिगो माग दावी गरी मुद्दा दायर गरेको छ। आयोगले चिनिया कम्पनी सीएएमसी, त्यसका अध्यक्ष र परियोजना व्यवस्थापक अनि कम्पनी व्यवस्थापक विरूद्ध समेत मुद्दा दायर गरेको छ। राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार एवं वरिष्ठ पत्रकार सम्मानबाट विभिन्न व्यक्तित्वहरूलाई पुरस्कृत एवं सम्मान गर्नुभएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित एक समारोहका बीच राष्ट्रपति पौडेलले यस वर्षको वरिष्ठ पत्रकार सम्मानबाट वरिष्ठ पत्रकार चन्द्रकिशोर झा र नम्रता शर्मालाई जनही नगद 2,00,000 रूपियाँ सहित सम्मान गर्नुभएको हो। त्यसै गरी राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकारहरू उमेश श्रेष्ठ, भोला कुमार पासवान र रूपा गहतराजलाई जनही 2,00,000 रूपियाँका दरले पुरस्कृत गर्नुभयो। कार्यक्रममा राष्ट्रपति पौडेलले नेपालका हरेक राजनीतिक परिवर्तनमा पत्रकारको अहम भूमिका रहँदै आएको भन्नुहुँदै यस प्रकारका सम्मानले नयाँ पुस्ताका पत्रकारलाई सत्यको बाटोमा हिँड्न प्रोत्साहन मिल्ने बताउनुभयो। राष्ट्रपति पौडेलले निष्पक्ष पत्रकारिता र सत्य तथ्य समाचार सम्प्रेषण गर्नु पत्रकारको जिम्मेवारी हो भने पत्रकारलाई सुरक्षा प्रदान गर्नु सरकारको प्रमुख दायित्व रहेको पनि बताउनुभयो। कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सरकार स्वतन्त्र प्रेसको पक्षमा रहेको भन्नुहुँदै स्वतन्त्र, निष्पक्ष र मर्यादित पत्रकारिता आजको आवश्यकता रहेको बताउनुभयो। संचार मन्त्री तिमिल सिन्हाले पत्रकारिता सूचनाको संवाहक मात्र नभई सामाजिक न्याय र समृद्धिको उत्प्रेरक पनि रहेको बताउनुभयो। सो अवसरमा नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष दीपक आचार्यले वर्तमान सरकारप्रति सबैको अपेक्षा रहेको भए पनि सूचनाको पहुँचमा भने कमी आएको बताउनुभयो। त्यसै गरी राष्ट्रिय पत्रकारिता दिवस एवं गोर्खा पत्र प्रकाशनको 126 वर्ष प्रवेशका अवसरमा आज काठमाण्डुमा आयोजित कार्यक्रममा संचार मन्त्री डाक्टर तिमिल सिन्हाले सूचना प्रविधिको तीव्र विकास र डिजिटल मीडियाको बढ़दो प्रभाव सँगै संचार माध्यमले नागरिकको आवाज र सामाजिक हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउनुभयो। मन्त्री डाक्टर तिमिल सिन्हाले समयसँगै पत्रकारिताको शैली प्रविधि र कार्यप्रणालीमा व्यापक परिवर्तन आएकाले गोर्खापत्र संस्थानको पुनर्संरचना अपरिहार्य भएको बताउनुभयो। सो अवसरमा संचार मन्त्री डाक्टर तिमिल सिन्हाले गोर्खापत्रद्वारा आजदेखि प्रकाशन शुरू भएको सन्थाल र हायु भाषाको समाचार पृष्ठको प्रतिकृति पनि अनावरण गर्नुभएको थियो। प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा सदस्यहरूले लिपु लेख बारे भारत तथा चीन सरकारलाई नेपाल सरकारका तर्फबाट हालै पठाइएको कूटनीतिक नोटलाई सकारात्मक कदमका रूपमा लिएको धारणा राख्नु भएको छ। समितिको आज बसेको बैठकमा सदस्यहरूले भारत र चीन दुवै छिमेकी संघको सम्बन्धलाई सन्तुलित तुल्याउँदै अतिक्रमणमा परेको नेपाली भूमि फिर्ता ल्याउन प्रभावकारी कूटनीतिक पहल आवश्यक रहेको बताउनुभयो। समितिका सदस्यहरूले नेपालको भूमि फिर्ता ल्याउन उच्च स्तरीय संयन्त्र गठन गरी प्रभावकारी कूटनीतिक प्रयास गर्नुपर्नेमा जोड़ दिँदै व्यापार पारवाहन र सीमालाई व्यवस्थित गर्न सुझाव पनि दिनुभयो। बैठकमा समितिका सभापति सुमिनमा उदासले समितिको कार्यक्षेत्र र आगामी कार्यदेश बारे जानकारी गराउनु भएको थियो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले वैदेशिक रोजगारबाट हुने ठगी नियन्त्रण गर्न डिजिटलाइजेशन प्रक्रिया शुरू गरेको बताउनु भएको छ। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा मन्त्री यादवले आफू मन्त्री भए यता 25 दिनभित्रमा वैदेशिक रोजगार विभागमा परेका 40,000 मुद्दा मध्ये 13,000 मुद्दालाई डिजिटलाइजेशन गर्ने तयारी गरेको बताउनुभयो। मन्त्री यादवले आगामी साताभित्रै सबै स्थानीय तहमा श्रम स्वीकृति दिने व्यवस्था गर्ने पनि जानकारी दिनुभयो। त्यस्तै वैदेशिक रोजगारसँग सम्बन्धित समस्या हेलो सरकारबाट र व्हाट्सएपबाट आएको गुनासोका आधारमा मन्त्रालयले 25 दिनभित्र 178 जनालाई उद्धार गरेको उहाँले बताउनुभयो। बैठकमा सांसदहरूले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउने, स्वदेशमै श्रमिकलाई सम्मानपूर्वक काम गर्ने वातावरण सिर्जना गर्ने, श्रमिक र उद्यमी बीचको सन्तुलन बनाउन नीतिगत योजना ल्याउने लगायत विषयमा सुझाव दिनुभएको थियो। वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठूलो रकम ठगी गरेको अभियोगमा प्रहरीले 5 जनालाई पक्राउ गरेको छ। सुनसरीका 32 वर्षीय राजकुमार तामाङले जापान पठाइदिन्छु भन्दै 1 जनाबाट 11,55,000, दाङका 31 वर्षीय प्रकाश केसीले अमेरिका पठाइदिन्छु भन्दै 12 जनाबाट 93 लाख, काभ्रेका 33 वर्षीय दिल्लीमान तामाङले 2 जनाबाट 14,75,000 रूपियाँ ठगेको आरोपमा पक्राउ परेका छन्। यस्तै 5 थरका 47 वर्षीय श्री हाङले दक्षिण कोरिया पठाइदिन्छु भन्दै 1 जनाबाट 12,25,000 र स्याङजाका 28 वर्षीय नमूना भण्डारीले मकाउ पठाइदिन्छु भन्दै 3 जना पीड़ितहरूबाट 5,50,000 रूपियाँ ठगेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। परराष्ट्र मन्त्री शिशिर खनालसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका महासचिव मोहम्मद गुलाम सरवारले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ। परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा उहाँहरूबीच क्षेत्रीय सहयोग सुदृढ तुल्याउने बारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसै गरी परराष्ट्र मन्त्री खनालसँग दक्षिण एसियाका लागि युनिसेफका क्षेत्रीय निर्देशक संजय विजय सेकराले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। मन्त्रालयमा भएको भेटमा उहाँहरूबीच बाल कल्याण, स्वास्थ्य, शिक्षा तथा खानेपानी, सरसफाई लगायत विभिन्न क्षेत्रमा नेपाल र युनिसेफ बीच जारी सहकारी सम्बन्धी विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीसँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिग लोरेन्जोले भेटवार्ता गर्नुभएको छ। सिंहदरबार स्थित मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच महिला सशक्तिकरण, बाल अधिकार संरक्षण, लैंगिक समानता, अपाङ्गता भएका व्यक्तिको अधिकार, ज्येष्ठ नागरिकको सम्मानजनक हेरचाह तथा सामाजिक समावेशीकरणका विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफको कार्यकारी बोर्डले नेपालका लागि विस्तारित कर्जा सुविधा कार्यक्रमको अवधि थप 2 महिना थप्ने निर्णय गरेको छ। आईएमएफले बुधबार जारी गरेको विज्ञप्ति अनुसार सो कार्यक्रम अब सन् 2026 जुलाई 11 सम्म कायम रहनेछ। आईएमएफका अनुसार विस्तारित कर्जा सुविधा कार्यक्रम अन्तर्गत 7 तथा अन्तिम समीक्षा पूरा गर्न पर्याप्त समय उपलब्ध गराउने उद्देश्यले कार्यक्रमको अवधि थप गरिएको हो। बाढ़ीले अवरूद्ध बीपी राजमार्ग 3 दिनपछि खुलेको छ। अस्थायी डाइभर्सन बनाएर सो मार्गमा आज बिहानदेखि सवारी आवागमन खुलेको छ। जिल्ला प्रहरी कार्यालयले वर्षा जारी रहेकाले अति आवश्यक बाहेक यो मार्गबाट यात्रा नगर्न सम्बद्ध सबैमा अनुरोध पनि गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्ध चाँडै नसक्ने बताउनु भएको छ। युद्ध अन्तका लागि अमेरिकाले राखेको प्रस्तावलाई इरानले अझै विचार गरिरहे पनि अमेरिकी राष्ट्रपति ट्रम्पले युद्ध सक्ने बताउनु भएको हो। अमेरिकाले इरानसँग 14 बुधे सहमति पत्रमा हस्ताक्षर गर्न लागेको बताउँदै व्हाइट हाउसले सो सहमति पत्रले आणविक वार्ताको विस्तृत ढाँचा बाहिर ल्याउने बताइएको छ। पाकिस्तानले पनि अस्थायी युद्ध विरामलाई दिगो शान्तिमा परिणत गर्ने प्रयास भइरहेको खुलासा गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी साता चीनको भ्रमण गर्नुहुने भएको छ। अन्तर्राष्ट्रिय मामिलाहरूले थप जटिल बन्दै गएको वैदेशिक संकट गहिर्दै गएका बेला विश्वका 2 महाशक्ति राष्ट्रका प्रमुखहरूबीच छलफल हुन लागेको हो। अमेरिकी अधिकारीहरूका अनुसार आगामी साता अर्थात मई 14 र 15 बेजिङमा हुने ट्रम्प र सी बीचको वार्तामा इरानको विषयमा गहल छलफल हुने बताइएको छ। अब आर्थिक समाचार।
युवाहरूलाई स्वरोजगार र उद्यमशील बनाउन सरकारले दिने सहुलियत कर्जाका लागि आवेदन दिएका मध्ये 3103 स्टार्टअप परियोजनाहरू प्रारम्भिक छनौटमा परेका छन्। नेपाल सरकार औद्योगिक विकास प्रतिष्ठानले यस वर्षको स्टार्टअप कर्जा प्रवाहका लागि 3103 स्टार्टअप परियोजनाहरूलाई प्रारम्भिक चरणका लागि छनौट गरेको हो। यस वर्षका लागि प्रतिष्ठानमा 10,000 भन्दा बढी स्टार्टअपहरूले सहुलियत कर्जाका लागि आवेदन गरेका थिए। प्रारम्भिक छनौटमा परेका स्टार्टअपहरूलाई औद्योगिक विकास प्रतिष्ठानले 4 पृष्ठ लामो विवरण भरेर पठाउन भनेको छ। स्थानीय तहले गरेको मूल्याङ्कन, कम्पनीहरूले भरेर पठाएका विवरणहरू तथा मूल्याङ्कन समितिको मूल्याङ्कनका आधारमा ती स्टार्टअपहरूको अन्तिम छनौट हुनेछ। छनौटको क्रममा मूल्याङ्कनको आधारमा 50% भन्दा बढी अंक ल्याउने स्टार्टअपहरू सहुलियत कर्जा प्राप्त गर्न योग्य हुनेछन्। यस वर्षका लागि सरकारले स्टार्टअप सहुलियत कर्जाका लागि 1,26 करोड़ रकम विनियोजन गरेको छ। यस्तो कर्जा 3% उपलब्ध हुने प्रतिष्ठानले जनाएको छ। बिहिबार साँझ 6:30 बजेसम्म देशभर जारी आर्थिक गणना अन्तर्गत 5,36,998 जनाले फारम भरेका छन्। यस अवधिसम्म 8,154 जनाले अनलाइन फारम भर्नका लागि टोकन लिएका छन् भने अनलाइन फारम भर्ने 1,865 रहेको तथ्याङ्क कार्यालयले जनाएको छ।
आर्थिक समाचारका साथ हुनुहुन्थ्यो भुवन आचार्य। खेल समाचार अजय बमबाट।
नेपालले स्कटल्याण्डलाई पहिलो अभ्यास खेलमा पराजित गरेको छ। माथिल्लो मूलपानी क्रिकेट मैदानमा बिहिबार सम्पन्न पहिलो अभ्यास खेलमा स्कटल्याण्ड नेपालको दोस्रो जुझाइको टोलीसँग 45 रनले पराजित भएको हो। नेपाल यसले दिएको 278 रनको लक्ष्य पछ्याएको स्कटल्याण्ड 48.2 ओभरमा 232 रनमा समेटिएको थियो। स्कटल्याण्डका लागि ओपनर फिन्ली म्याक्राउथले सर्वाधिक 52 रनको अर्धशतकीय इनिङ खेले। ज्याक जर्भिस 45, मार्क वाउट 37, ब्रन म्याकुलन 21, म्याथ्यु क्रस 22 र ओलिभर डेभिडसन 17 रनमा आउट भए। नेपाल एका लागि राशिद खानले 3 तथा शाहबाब आलम, युवराज खत्री र बसिर अहमदले समान 2 विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको नेपाल यसले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 277 रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो। नेपाल एकका लागि देव खनालले सर्वाधिक 63 रनको अर्धशतकीय इनिङ खेले। ओपनर मयम यादव 45 रनमा आउट हुँदा अर्का ओपनर समेत रहेका कप्तान अनिल कुमार शाहले 18 रन जोडे। सन्दीप जोरा 34, पवन सराफ 31 तथा नारायण जोशी 8 रन बनाउँदै आउट भए।
अब मौसम। आज राति देशको हिमाली भूभागका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ भने देशका पहाड़ी भूभाग लगायत कोशी, बागमती, गण्डकी, लुम्बनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संवैधानिक परिषद बैठकद्वारा सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मा सिफारिश। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको आरोपमा पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहित 14 जना विरूद्ध 3,62 करोड़ रूपैयाँ भन्दा बढ़ी बीगो माग दावी सहित मुद्दा दायर। राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना। सत्य तथ्य समाचार सम्प्रेषण गर्नु पत्रकारको जिम्मेवारी भएको राष्ट्रपति रामचन्द्र पौडेलको भनाई। र इरान युद्ध अब चाँडै सक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा। यसका साथै राति 9 बजेको समाचार सक्यो। अर्को समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।